असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। पछिल्ला केही श्रृङ्खलामा हामी स्थानीय तहले बितेका 5 वर्षमा गरेका शिक्षा सम्बन्धी गतिविधिहरू के छन्, शिक्षाका क्षेत्रमा के कति प्रगति गरेका छन् भन्ने विषयमा छलफल र बहस गरिरहेका छौं। यसै सन्दर्भमा आजको श्रृङ्खला हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ स्याङ्जाको वालिङ नगरपालिकाका नगर प्रमुख दिलीप प्रताप खाँ। खाँज्यू, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ। सुरुवातमा तपाईँको गएको 5 वर्ष कसरी बित्यो, यो कार्यकाल कस्तो रह्यो, अलिकति सम्झिनुहोस् न।
खास गरेर हामीले यो काम गर्ने क्रममा चाहिँ सुरुको वर्ष चाहिँ प्लानिङमै हामीले धेरै टाइम बितायौं, किनकि योजनाबद्ध रूपमा हाम्रा प्राथमिकताहरू के हुन् भन्ने कुराहरू त्यसको आइडेन्टिफाई गर्ने र त्यसलाई क्रमबद्ध रूपमा प्लान योजनाको रूपमा अगाडि बढाउनेमा समय धेरै हामीले त्यसमा व्यतीत गर्यौँ र दोस्रो वर्ष हामीले कामको थालनी पनि गर्यौँ। तर पछि आएपछि यो कोभिडकोमा चाहिँ हामीलाई केही डिस्टर्बहरू पनि भए, यद्यपि हामीले हाम्रा योजनाहरूलाई अगाडि बढाउने क्रममा चाहिँ अगाडि नै चाहिँ कुनै पनि खालको चाहिँ समस्याहरूका बावजुद पनि हामी अगाडि चाहिँ बढ्यौँ।
निर्वाचन अगाडि घोषणा पत्र तयार गर्नुभएको थियो होला, त्यो घोषणा पत्रमा शिक्षा सम्बन्धी केही न केही कुरा उल्लेख गर्नुभएको थियो होला, त्यो तपाईँले उल्लेख गरेका कुराहरू याद छन्?
छन् छन्। हामीले चाहिँ खास गरेर शिक्षामा चाहिँ गुणस्तरीयता चाहिँमा वृद्धि गर्ने र यो चाहिँ शिक्षालाई चाहिँ प्राविधिक धारमा चाहिँ परिवर्तन गर्ने भनेर चाहिँ हामीले घोषणा पत्रमा चाहिँ कबुल गरेका थियौँ र ती कामहरू चाहिँ अगाडि बढायो।
तपाईँले घोषणा पत्रमा उल्लेख गरेका, तपाईँले घोषणा गरेका शिक्षाका मुद्दाहरू जे जति थिए कति संख्यामा या कति मात्रामा त्यसलाई पूरा गर्नुभयो?
हजुर, अब हाम्रो यो के थियो त भन्दा हामीले त्यति बेला घोषणा पत्रमा त एउटा अनुमानित बाटो बोलेका थियौँ, तर त्यसलाई कार्यान्वयन गर्ने पक्षमा हामीले चाहिँ यो शिक्षा, किनभने हामीसित 4 पिल्लरहरू छन्, हामीले चाहिँ हाम्रो प्लानिङ अनुसार 4 पिल्लरहरू मध्ये एउटा हो स्मार्ट सिटिजन, त्यसलाई चाहिँ हामीले एजुकेसनसित जोड्छौँ र शिक्षा खास गरेर त्यस्तो शिक्षा जसले चाहिँ यो इन्टरप्रेनरसिप चाहिँ उद्यमशीलताहरू बढाओस्, नैतिक शिक्षाहरू चाहिँ नैतिक बान चाहिँ बनाओस् र समग्रमा चाहिँ एउटा सचेत नागरिक बनाओस्, त्यो खालको हिसाबले हेर्दा हामीले स्थानीय पाठ्यक्रम बनायौँ, पाठ्य पुस्तक बनायौँ, अनि त्यसपछि हामीले यो शिक्षालाई चाहिँ टेक्निकल एजुकेसनमा लानको लागि सिटिभिटी मार्फत हामीले सिटिभिटीको आफ्नो अलग्गै कलेज पनि खोल्यौँ। त्यसपछि हामीले विभिन्न विद्यालयहरूमा जसमा भौतिक पूर्वाधारहरू चाहिँ सम्पन्न थिए ती विद्यालयहरूमा क्रमश रूपमा हामीले सिटिभिटीका कार्यक्रमहरू अनि त्यसले गरेर 11-12 लेभलमा चाहिँ कृषि, इन्जिनियरिङ, आइटी लगायतका टेक्निकल सब्जेक्टहरूलाई ल्याएर सुरुवात गरेर अहिले त्यसबाट प्रोडक्सन पनि राम्रो भइसकेको छ र अनि त्यस्तै गरेर सिटिभिटीमा चाहिँ हाम्रो जिम्मेदार विद्यार्थीहरूलाई नगरपालिकाले चाहिँ स्कलरसिप दिएर पनि हामीले पढाइराखेका छौँ र समग्रमा हेर्दाखेरि यो टेक्निकलतिर भयो भने हामीले अर्को यो जुन गुणस्तर छ, गुणस्तर सुधारको लागि हामीसँगै म्यान पावरहरू पर्याप्त नभएको हुनाले हामीले यसको लागि सहकार्य गर्नको लागि अलिकति विज्ञता प्राप्त गरेका संस्थाहरूसित चाहिँ हामी सहकार्य गर्नको लागि खोजी गर्यौँ र त्यही खोजी गर्ने क्रममा अहिले हामी 3 संस्थाहरूसित सँगसँगै मिलेर हामी अगाडि बढेका छौँ। एउटा हाम्रो ब्रिटिस काउन्सिललाई हामीले प्रत्यक्ष रूपमा उहाँहरूसित सम्झौता गरेर र आउने 3 यो गुणस्तरमा आमूल परिवर्तन गर्नको लागि प्रोजेक्टको रूपमा करिब करिब 5 करोड रुपियाँमा 50% नगरपालिकाले र 50% ब्रिटिस काउन्सिलले गरेर हामीले शिक्षकहरूको ट्रेनिङदेखि लिएर त्यहाँको लिडर भनेको प्रधानाध्यापक हो, लिडरहरू कस्तो हुनुपर्छ, लिडरको के काम छ, भूमिका के हुन सक्छ, यी कुराहरू र विद्यार्थीलाई तालिम, त्यस्तै अभिभावकहरूलाई तालिम, हाम्रो व्यवस्थापन समितिलाई तालिम र हाम्रो टार्गेट के हो त, हामी के कालाई काम गरिराखेका छौँ भन्ने कुराहरूको एउटा चेतना जगाउने र त्यही अनुसारको कार्यक्रमहरू चाहिँ विद्यालयमा चाहिँ प्रयोग गर्ने गरेर ब्रिटिस काउन्सिल मार्फत अहिले त्यसले धेरै फरक पनि पारिसकेको छ, बुझिने गरेरै परिवर्तन पनि भइसकेको छ। त्यसमा ब्रिटिस काउन्सिलसँग हामी सहकार्य गर्यौँ, त्यो चाहिँ हाम्रो के अरे 6 कक्षादेखि 12 कक्षासम्मको चाहिँ उहाँहरूलाई जिम्मा दिएका छौँ। त्यस्तै गरेर ग्रेड टिचिङको लागि 1 कक्षादेखि 5 कक्षासम्मको लागि ग्रेडको लागि चाहिँ हामीले रुम टु रिड भन्ने संस्थासँग त्योसँग पनि हामीले 50-50% गरेका छौँ र विद्यार्थी साना विद्यार्थीहरूलाई ग्रेड टिचिङमा एक्सपोज गर्ने तरिकाबाट गरेका छौँ र त्यसले धेरै राम्रो चाहिँ बच्चाहरूमा चाहिँ धेरै राम्रो चाहिँ रिजल्ट ल्याएको छ। उहाँहरूको चाहिँ जुन विद्यार्थीको चाहिँ एक्सपोज स्टाइलहरू, उहाँहरूको चाहिँ प्रस्तुतिकरणहरू, बुझाइको अवस्थाहरूमा चाहिँ आमूल परिवर्तन भएको छ। र अर्को चाहिँ हामीले यो अब हरेक विद्यालयहरूमा चाहिँ यो चाहिँ इनोभेटिभ हुनुपर्छ, टेक्निकल माइन्ड गर्नुपर्छ र शैक्षिक सामग्री मार्फत चाहिँ टिचिङ गर्नुपर्छ भनेर त्यो शैक्षिक सामग्रीहरू निर्माण गर्नको लागि फेरि काठमाडौँ स्थित यो कारखाना भन्ने संस्था छ, त्यसको लागि फन्डिङको रूपमा चाहिँ हाम्रो अस्ट्रेलियन दूतावासको सहयोग, त्यसमा चाहिँ टिएफ भन्ने संस्था छ, त्यो टिएफ मार्फत कारखानासँग चाहिँ हामीले सहकार्य गरेर शैक्षिक सामग्रीहरू उपलब्ध गराउने र खास गरेर पिछडिएको दलित वर्गहरूलाई पहिलो प्राथमिकता दिएर उहाँहरूलाई फोकस गरेर उहाँहरूको चाहिँ एउटा पढाइको जुन एकदम लो क्वालिटी छ त्यो क्वालिटीलाई चाहिँ माथि उठाउनको लागि चाहिँ फेरि कारखानासित यसरी ब्रिटिस काउन्सिल अनि रुम टु रिड र कारखानासँग सँगसँगै मिलेर हामीले हरेक सेक्टरमा चाहिँ कामहरू गरेका छौँ र त्यसको रिजल्ट चाहिँ अत्यन्त पोजिटिभ र उत्साहजनक चाहिँ आएको छ।
तपाईँले यी संस्थाहरूसँग जसरी समन्वय गरेर सहकार्य गरेर काम गर्नुभयो यसका निम्ति तपाईँ स्वयं आफै अग्रसर हुनुभएको हो कि त्यो संस्थाले तपाईँहरूसँग आग्रह गरेका हुन् कि यस्ता प्रकारका संस्थाहरूसँग जोडिएर शिक्षाको गुणस्तरीयता वृद्धि गर्न सकिन्छ भन्ने कुरालाई त्यसलाई लिन सकिन्छ?
हजुर, यो हामी नै हामीले धेरै संस्थाहरू खोज्यौँ र खास गरेर अलिकति एक्सपर्टिज अब जस्तो के छ त भन्दा अब हाम्रो चाहिँ जुन नयाँ शिक्षा 28-29 सालमा चाहिँ नयाँ शिक्षा चाहिँ नेपालमा सुरु भयो, यो शिक्षाको पाठ्यक्रमको जुन मोडेल छ यो मोडेल चाहिँ यो ब्रिटिस सिस्टमको हो र हाम्रो पढाउने सिस्टम चाहिँ यो घोक्नी टाइपको चाहिँ भयो, त्यसैले कता कता नमिलेको चाहिँ थियो र यसलाई हामीले अब यो पाठ्यक्रम जुन जब चाहिँ नेपालको चाहिँ समग्र नयाँ शिक्षामा चाहिँ ब्रिटिस मोडेल भइसकेपछि हामीले चाहिँ ब्रिटिस काउन्सिलले गर्न सक्छ कि ब्रिटिस काउन्सिल भन्ने नाम सुनेका थियौँ र हामीले ब्रिटिस एम्बेसीसँग पनि हामीले चाहिँ सहकार चाहिँ गएर बुझ्यौँ र यसको लागि पहल चाहिँ हामी आफैले गरेको हो र हामी उहाँहरूसँग पछ्याउँदा अलिकति 1 वर्ष चाहिँ आलचालमै बित्यो र त्यसपछि हामीले उहाँहरूलाई चाहिँ सहकार्य गर्नको लागि बाध्य पनि बनायौँ। अहिले नेपालभरिमा 2 पालिका खास गरेर वालिङ नगरपालिका र कावासोती नगरपालिका यो 2 नगरपालिकामा उहाँहरूले चाहिँ यो कार्यक्रममा हात हाल्नु भएको छ र उहाँहरूको लगानी पनि पर्याप्त छ, लगभग 2.5 करोड चाहिँ उहाँहरूले लगानी गर्नुहुन्छ, 2.5 करोड हामी लगानी गर्छौँ र यसरी हरेक वर्ष चाहिँ यो कार्यक्रमकै रूपमा र के अरे खास गरेर यो स्कुलको वातावरण बनाउने अनि टिचिङहरूलाई पर्याप्त मात्रामा ट्रेनिङ गर्ने, रिफ्रेसर ट्रेनिङ दिने, विद्यार्थीहरूलाई पनि दिने, अभिभावकलाई पनि दिने, त्यसपछि व्यवस्थापन समितिलाई पनि दिने, उहाँहरूको काम के हो, कर्तव्य के हो, होइन अब अधिकार हामीले अधिकार मात्रै खोज्छौँ, त्यसैले सबभन्दा पहिला ड्युटी गरौँ भनेर यो किसिमको र एउटा लिडिङ खास गरेर यसको समग्र रूपमा विद्यालयको लिडिङ कसले गर्ने त भन्दा त्यसको लिडिङ चाहिँ त्यहाँको हेड सरले गर्ने, त्यसैले ऊ हेड सर मात्रै होइन, ऊ चाहिँ प्रधान अध्यापक मात्रै होइन, त्यो त त्यो विद्यालयको एउटा लिडर हो र लिडरमा लिडरले के गर्नुपर्छ, उहाँहरूको रेकर्ड सिस्टमहरू कसरी मेन्टेन गर्नुपर्छ, टिचिङ सिस्टम कसरी सुधार गर्ने, यी सबै कुराहरूमा हरेक कुराहरूमा एकदम मसिनरी लागेर चाहिँ जुन सिकाइएको छ यसले अब यो अहिले चाहिँ हामीलाई के फिलिङ भएको छ त भन्दा विद्यालयको जुन गुणस्तर छ त्यो एउटा महसुस गर्ने हिसाबबाटै चाहिँ वृद्धि हुँदै चाहिँ गएको छ भन्ने चाहिँ लागेको छ र यसको पहल चाहिँ यो ब्रिटिस काउन्सिलसँग, रुम टु रिडसँग, त्यस्तै गरेर कारखाना, यो अस्ट्रेलियन दूतावासमा पनि हामी गयौँ र उहाँहरू मार्फत, किनभने यो खास गरेर हाम्रो नेपाल नेपालका विद्यार्थीहरू अस्ट्रेलिया धेरै पढ्न जाने के छ त त्यहाँको चाहिँ एजुकेसनको महत्व त्यहाँ के के कुरामा फड्को मारेका छन् त भन्ने कुराहरू हामीले उहाँहरूसँग बुझ्यौँ र अनि त्यसपछि हामीले उहाँहरू मार्फत सहयोग गरेर त्यही त्यो जुन ठाउँमा चाहिँ शैक्षिक रूपमा नेपालीहरू बढी जान्छन् त्यो ठाउँको चाहिँ विशेषताहरूलाई बुझेर त्यसलाई हामीले यहीँ लागू गर्न चाहिँ अगाडि बढेका छौँ र अहिले चाहिँ हाम्रो वालिङ नगरपालिकामा यो तिनटै प्रोजेक्ट चाहिँ रनिङ अवस्थामा छ।
संविधानमा नै माध्यमिक तहसम्मको शिक्षाको अधिकार त स्थानीय तहलाई दिएको छ, तपाईँले त्यो अधिकार चाहिँ कति प्रयोग गर्नुभयो?
होइन, हामी लगभग प्रयोग गरेका छौँ। यसलाई के छ के भनेको छ त भन्दा ऐनमा पनि र के अरे संविधानले एकल अधिकारको रूपमा त दिएको छ, तर यसलाई जुन कार्यान्वयनको पक्ष छ कार्यान्वयनको पक्षमा के भनेको छ त भन्दा स्थानीय कानून बनाएर मात्र अधिकार प्रयोग गर्नुपर्नेछ भन्ने चाहिँ वाक्य छ। त्यसैलाई हामीले अक्षरश पालन गरेर हामीले सुरुमै शिक्षा ऐन बनायौँ, त्यसपछि नियमावली बनायौँ र त्यो चाहिँ जस्तो अहिले वालिङ नगरपालिकामा 101 स्कुलहरू थिए, त्यसमध्ये मर्ज गर्दै गर्दै गएर अहिले चाहिँ हाम्रो करिब करिब 80 स्कुल छन्। त्यो 80 स्कुललाई कसरी मर्ज गर्ने भनेर कार्यविधि बनाएका छौँ। अब हरेक कुराहरू चाहिँ विधिको शासन अन्तर्गत रहेर गरेका छौँ। त्यस्तै गरेर शिक्षक सरुवा कसरी हुन्छ भनेर त्यसको चाहिँ कार्यविधि बनाएका छौँ। ऐन नियम र कार्यविधि बनाएर हामीले यसलाई सरलीकृत गरेका छौँ र त्यसलाई हामीले पूर्ण रूपमा चाहिँ लागू गरेका छौँ। र जुन ठाउँमा कानुनहरू बनाउनु भएको छैन त्यसमा चाहिँ जिल्लाले अनि त्यस्तै गरेर अरूले हस्तक्षेप गर्न मिल्छ, किनकि हामीले कानुन नबनाइकन पाएको अधिकारहरू अहिले धेरै ठाउँमा पनि के गुनासो छ त भन्दा हामीलाई अधिकारै दिएन भन्ने पनि छ। अधिकार चाहिँ संविधानले दिइसकेको छ, त्यसलाई कार्यान्वयन गर्ने चाहिँ टेक्निक भनेको कानुन बनाएर विधि बनाएर त्यसलाई प्रयोग गर्ने हो। र जस्तो कहीँ कहीँ चाहिँ त्यस्तो चुकेको अवस्था चाहिँ मैले महसुस गरेको छु। त वालिङ नगरपालिकामा हामीलाई संविधानले दिएको स्थानीय सरकार सञ्चालन ऐनले दिएका जुन अधिकारहरू छन् त्यसलाई हामीले स्थानीय कानुन विधि बनाएर हामीले पूर्ण रूपमा चाहिँ उपभोग गरेका छौँ।
धेरैजसो स्थानीय तहहरूले के भनिरहेका छन् भने हामीलाई अधिकार त दिइयो तर त्यो अधिकार दिँदा दिँदै पनि त्यो अधिकार विभिन्न कारणले हामीले त्यसलाई प्रयोग गर्न सकेनौँ उपयोग गर्न सकेनौँ भनिरहेको छ। संविधानले नै अधिकार दिइसकेपछि समस्या चाहिँ के आउँछ फेरि?
होइन, यो चाहिँ के छ त भन्दा हामीलाई उपयोग गर्न दिएन भन्न त मिल्दैन जस्तो लाग्छ मलाई, किनकि हामीले उपयोग गर्नको लागि हामीले कसैसँग सोध्न आवश्यक छैन, किनकि संविधानले दिइसकेको कुरालाई हामीले त्यही हो। कतिपय ठाउँमा कानुन नबनाएको हुनाले त्यो चाहिँ लिगल भएन, होइन, अब चाहिँ त्यसलाई चाहिँ यो ऐनमै के व्यवस्था छ त भन्दा यो संघीय ऐनमै यी चाहिँ यी अधिकारहरूलाई स्थानीय कानुन बनाई प्रयोग गर्न सकिनेछ भन्ने भएको हुनाले त्यो कुरालाई हामीले अक्षरश पालन गरेको खण्डमा सबै अधिकारहरू हामीले प्राप्त गर्न सक्छौँ। र शिक्षा अत्यन्त संवेदनशील क्षेत्र हो, हामीले 4 पिल्लरहरू मध्ये एजुकेसनलाई हामीले 1 राखेका छौँ, किनकि यो शिक्षा बिना चेतना बिना हामी अगाडि बढ्न सक्दैनौँ। र हाम्रो परिभाषा पनि के छ त भन्दा विकास भनेको सडकहरू यी पूर्वाधारहरू चाहिँ विकास होइनन्, यी विकासका साधन हुन्, तर विकास भनेको त चेतनाको चाहिँ स्तर सुधार्नु हो, चेतना खुल्नु चाहिँ विकास हो। त्यस हुनाले हरेक कुरामा गएर एजुकेसन हुन्छ र खास गरेर एचआर भन्छौँ हामी, ह्युमन रिसोर्सलाई हामीले जति डेभलप गर्न सक्छौँ त्यति नै चाहिँ हाम्रो चाहिँ यो विकासको चाहिँ सम्भावनाहरू खुल्छन् ढोका खुल्छन्। त्यस हुनाले यो ह्युमन रिसोर्सलाई हामीले चेतनाद्वारा नै शिक्षाद्वारा नै र क्वालिटी एजुकेसनद्वारा नै डेभलप गर्न सक्छौँ। र यसै क्रममा वालिङ नगरपालिकाले जो अत्यन्त पढेको एजुकेटेड हुनुहुन्छ तर उहाँहरू चाहिँ सर्भिस खोज्नुहुन्छ, उहाँहरू उत्तम खोज्नुहुन्न सर्भिस खोज्नुहुन्छ, ती सर्भिस गभर्मेन्ट सर्भिस र अन्य सर्भिसहरूलाई हाम्रो वालिङ नगरपालिकाले नै तालिम दिएका छौँ। जस्तो लोक सेवाको चाहिँ सुब्बा अधिक गेटको हामीले तालिम दिन्छौँ, प्रहरीको चाहिँ सिपाही असही इन्सपेक्टरको तालिम दिन्छौँ, आर्मीको सिपाही सेकेन्ड लेफ्टिनेन्टको दिन्छौँ, त्यस्तै ब्याङ्कमा जानलाई ब्याङ्किङ ट्रेनिङहरू दिन्छौँ। यो चाहिँ के त भन्दा पढेको तर उहाँहरूलाई अलिकति हामीले सहयोग गरेको खण्डमा उहाँहरूले चाहिँ यसलाई सजिलरी पास गर्न सक्नुहुन्छ र त्यसको पनि राम्रो रिजल्ट आएको छ। र तर त्यो पन्चाइसकेपछि जुन हाई स्कुल लेभलको 0 कक्षादेखि 12 कक्षाको जुन स्थानीय तहलाई अधिकार छ यो हाम्रो हाम्रो त्यो अधिकार चाहिँ धेरै ठाउँमा के गर्नुहुन्छ त भन्दा शिक्षक सरुवा गर्ने आफ्ना मान्छे राख्ने हो तर त्यो चाहिँ हाम्रो त्यो चाहिँ हाम्रो ड्युटी होइन होइन त्यसलाई चाहिँ हामीले अधिकारको रूपमा चाहिँ स्थापित गरेका छौँ तर त्यो भन्दा पनि हामीले हाम्रा भूमिकाहरू हाम्रा ड्युटीहरू निभाउनु पर्छ कर्तव्य निभाउनु पर्छ त्यसै हुनाले हाम्रो कर्तव्य भनेको क्वालिटी एजुकेसनमा परिवर्तन गर्नुपर्छ र त्यसतर्फ चाहिँ हामीले फड्को पनि मारेका छौँ र अर्कोतिर हामीले खास गरेर भोलिको चाहिँ हाम्रो समाज कता जाँदैछ त अब चाहिँ यो डिजिटलाइज भएको छ र यो डिजिटल्ली खास गरेर आर्टिफिसियल इन्टेलिजेन्सहरू अटोमेसनहरू आइओटीहरू इन्टरनेट अफ थिङ्सहरूको बारेमा चाहिँ अबका विद्यार्थीहरूलाई भोलि यिनीहरूको माइन्ड मेकअप गर्नुपर्छ र ती विद्यार्थीहरूलाई चाहिँ एउटा ठुलो रिसोर्सको रूपमा ह्युमन रिसोर्सको रूपमा डेभलप गर्नुपर्छ भनेर हामी नगरपालिकामै इनोभेसन ल्याबहरू खोलेका छौँ त्यहाँ करिब करिब अहिलेसम्म हरेक वर्ष 400 विद्यार्थीहरूलाई हामीले त्यसको बारेमा ज्ञान दिन्छौँ र भोलिको बाटो चाहिँ तपाईँहरूको बाटो यो हो है भोलिको फ्युचर यो हो भनेर हामीले उहाँहरूलाई देखाउँछौँ त्यस्तै गरेर मेन्टर सिस्टमहरू राखेका छौँ इभिक सेन्टरहरू राखेका छौँ जसले गर्दा भोलि चाहिँ ह्युमन रिसोर्स डेभलपमेन्टमा वालिङको स्थान चाहिँ अग्रस्थानमा होस् र यहाँको म्यान पावरले यहाँको म्यान पावर चाहिँ वर्ल्ड वाइड रूपमा चाहिँ टिक्न सकुन् सेलिङ हुन सकोस् र त्यो क्वालिटी चाहिँ मेन्टेन होस् जसले गर्दाखेरि हामी कम्पिटिसनमा चाहिँ पछि नपरौँ यी सबै विषयहरूलाई समेटेर हामीले समग्र रूपमा चाहिँ एजुकेसनको चाहिँ एउटा प्लानिङ गरेका छौँ र त्यो प्लानिङ अन्तर्गत बृहत योजना भन्ने चाहिँ कम्प्रिहेन्सिभ प्लान छ र त्यो कम्प्रिहेन्सिभ प्लानमा सबैभन्दा महत्त्वको साथ चाहिँ शिक्षा क्षेत्रलाई राखिएको छ र हाम्रो लगानी पनि शिक्षा क्षेत्रलाई हरेक वर्ष शिक्षा क्षेत्रलाई चाहिँ हामीले लगानी बढाउँदै गएका छौँ ताकि यसले अहिले तत्काल नदेखिए पनि लङ टर्ममा गएर यसले अत्यन्त राम्रो इनपुट जुन दिएका छौँ त्यसले आउटपुट चाहिँ अत्यन्त राम्रो रूपमा चाहिँ दिनेछ भन्ने रूपमा हामी चाहिँ पूर्ण विश्वास छ।
तपाईँले एउटा कुरा उठाउनुभयो विद्यालय मर्जका कुराहरू धेरैजसो स्थानीय तहको समस्या एउटा के आयो भने धेरैजसो स्थानीय तह चाहँदा चाहँदै पनि विद्यालय मर्ज गर्न सकेनन्। विद्यालय मर्ज गर्दाखेरि थुप्रै प्रकारका विवादहरू आए। तपाईँको नगरपालिकामा त्यो विद्यालय मर्ज गर्ने कुराहरू कसरी सम्भव भए? अभिभावकलाई कसरी सम्झाउनु भयो विद्यालय मर्ज गर्दाखेरि? अभिभावक विद्यार्थी लगायत अन्य सरोकारवाला निकायलाई कसरी सम्झाउनु भयो?
होइन, हामीले उहाँहरूलाई नै राखेर हिसाब गरेर पनि देखायौँ। होइन, त्यो विद्यालयमा अब चाहिँ 5-10 विद्यार्थी हुन्छ र त्यहाँको चाहिँ टिचरहरूको पर्याप्तता चाहिँ हुन सक्दैन अनि हामीले हिसाब पनि गर्दाखेरि एउटा विद्यार्थीको मासिक खर्च चाहिँ करिब करिब 15,000 निस्कियो र यसरी उहाँहरूलाई हिसाब गरेर यो चाहिँ निशुल्क होइन, यो राज्यले तिरेको हो होइन, त्यहाँको टिचरहरूको चाहिँ खर्च र चाहिँ विद्यालयको चाहिँ मसलन्द खर्च सबै जोडेर विद्यार्थीले भाग गर्दा हाम्रो 15-16,000 रुपियाँ चाहिँ निस्किएको हुनाले उहाँहरूले अभिभावकलाई यो यस्तो छ यसले गर्दा एक चाहिँ हाम्रो पैसा चाहिँ 15-16,000 तपाईँहरूको विद्यार्थीको टाउकोमा गएको छ। दोस्रो कुरा यो क्वालिटी जुन तपाईँको बच्चा छ अब 8-10 पढेको छ टिचर पर्याप्त छैन र त्यसले गर्दाखेरि न क्वालिटी एजुकेसन हुन्छ न चाहिँ विद्यालय राम्रोसित चल्छ फेरि खर्च घट्दैन सबै कुराहरू कन्भिन्स गरिसकेपछि अभिभावकहरूले बुझ्नुभयो र हामीलाई चाहिँ बरु जुन ठाउँमा चाहिँ यो मर्ज गरेका जुन टिचरहरू छन् नपुगेको ठाउँमा पर्याप्त टिचरहरू पुर्याइदिने र विद्यार्थीलाई किनकि हरेक ठाउँमा सडकहरू बनेका छन् र बरु हामीले चाहिँ गाडीहरूको चाहिँ व्यवस्था कर्मशः एकैचोटि सक्दैन तर कर्मश साधनहरूको चाहिँ व्यवस्था गर्ने र केन्द्रीकृत गर्ने त्यसमा चाहिँ क्वालिटी एजुकेसन बढाउने टिचरहरू चाहिँ पर्याप्त बनाइदिने यी कुराहरूको चाहिँ नीतिगत रूपमा यी कुराहरू भएको हुनाले अभिभावकहरू त्यो विद्यालयका चाहिँ समितिहरू कन्भिन्स हुनुभयो र कहीँ पनि समस्या चाहिँ आएन।
भौतिक संरचना देखिने संरचना हो, शिक्षाको गुणस्तर चाहिँ अनुभूत गर्न सकिन्छ त्यो अनुभूत गर्ने कुरा हो। प्रत्यक्ष रूपमा देखिने विकास भनेको भौतिक विकासलाई धेरै मान्छेले त्यसलाई धेरैले त्यो विकासलाई चाहिँ विकास भनिरहेको तपाईँको नगरपालिकामा शैक्षिक क्षेत्रमा भौतिक संरचनाहरू कति बने?
होइन, भौतिक संरचनाहरू त पर्याप्त छन्। अब यसमा एउटा कुरो के छ त भन्दा यो भिजनको कुरा हो, हामीले धेरै चाहिँ खर्चहरू चाहिँ अनुत्पादक क्षेत्रहरूमा चाहिँ गरेका छौँ। यी भौतिक संरचनाहरू आवश्यक त छन् तर आवश्यकता भन्दा बढी गरियो भने पनि त्यो अनुत्पादक हो। त्यसो हुनाले हामीले उत्पादनमूलक भनेको यो चाहिँ भलै देखिँदैन तर यसले दूरगामी चाहिँ सकारात्मक असर गर्छ। त्यसो हुनाले हामीले चाहिँ चाहिँ यो अनुत्पादक क्षेत्र कुन हो, उत्पादक क्षेत्र कुन हो र त्यसले चाहिँ भविष्यमा आउटपुट के दिन्छ, यी सबै कुराहरू विचार गरेर लगानी सरकारी पैसाको सदुपयोग गर्यौँ भने देश चाहिँ धेरै छिटो देशले फड्को मार्छ र 753 पालिकाहरूले हरेक क्षेत्रमा लगानी गर्ने र लगानी पनि त्यस्तो क्षेत्रमा गर्ने जसले उत्पादनमूलक होस् र अनुत्पादकमा निरुत्साहित गर्न सक्यौँ भने देश उँभो लाग्न चाहिँ एकदम चाहिँ छिटो अगाडि बढ्नमा चाहिँ बेर लाग्दैन। तर हामीले नै हाम्रा खर्चहरू यस्ता ठाउँहरूमा खर्च गरेका छौँ जुन उत्पादक छैन, त्यो मन्दिरहरू मात्रै बनाउँदै हिँड्ने अनि 25 डोजरले सडक मात्रै खन्दै हिँड्ने, त्यस्तै गरेर यो चाहिँ आमा समूहका भवनहरू मात्रै बनाउँदै हिँड्ने, त्यसमा धेरै अनावश्यक खर्चहरू भएका छन् जसले गर्दा उत्पादन क्षेत्र चाहिँ ओझेलमा परेको छ र हामी पछि परेका छौँ। त्यस्तै शिक्षा क्षेत्रमा पनि हामीले त्यो विद्यालयको जे जति आवश्यकता छ आवश्यकता मात्रै हामीले पूर्ति गर्ने र धेरै अनावश्यक भवनहरू पनि अब हामीले चाहिँ अहिले रोकेका छौँ, जुन ठाउँमा पर्याप्त छन् ती ठाउँहरूमा अब नयाँ नथप्ने, आवश्यकतै छैन त किन थप्ने, यी सबै कुराहरू गरेका छौँ र बरु हामीले अब चाहिँ नयाँ चाहिँ डिजिटलाइजको लागि चाहिँ अब हरेक विद्यालयहरूमा चाहिँ नेट हामीले चाहिँ इन्टरनेट एकदम हाई स्पिडको नेटहरू पुर्याएका छौँ अनि त्यो ठाउँमा चाहिँ अब लर्निङ ई लर्निङका कुराहरू छन्, ई लाइब्रेरीहरू छन्, यी सबै कुराहरू चाहिँ पूर्ति गर्दै गएका छौँ र त्यहाँभित्र अब हामी कक्षा कोठा भन्दा पनि यो प्रयोगशाला कक्षा भन्ने र हरेक ठाउँमा चाहिँ त्यो चाहिँ अब जस्तो हरेक सब्जेक्टको चाहिँ प्रयोगशाला हुन सक्छ, नेपालीको प्रयोगशाला हुन सक्छ, अङ्ग्रेजीको हुन सक्छ, अहिले गणितको के अरे विज्ञानको मात्रै प्रयोगशाला बनाएका छौँ तर हरेक सब्जेक्टको चाहिँ प्रयोगशालाहरू बनाउने र विद्यार्थीहरू प्रयोगशालामा पढ्ने वातावरणमा चाहिँ हामी अगाडि गएका छौँ। त्यसले गर्दाखेरि थोरै मोडर्नाइज हुने र त्यसलाई चाहिँ यो चाहिँ लर्निङ बाई सेल्फ टाइपको चाहिँ पद्धतिमा चाहिँ हामी ढाल्न खोजेका छौँ र यसमा टाइम त लाग्छ तर क्रमशः चाहिँ सुधार गर्दै गर्दै जाने र एउटा एजुकेसन हबको रूपमा वालिङलाई डेभलप गर्ने त्यो अभियानमा चाहिँ हामी अगाडि बढेका।
स्थानीय तहहरूले शिक्षाका क्षेत्रमा एउटा समस्या अर्को भोग्नु परेको समस्या के हो भने शिक्षकहरूको दरबन्दी मिलान र शिक्षकहरूको पदस्थापना या शिक्षकहरूको सरुवाका कुराहरू छन्, त्यो समस्या चाहिँ तपाईँहरूले कति बिहोर्नुभयो र त्यसलाई समाधान चाहिँ कसरी गर्नुभयो?
होइन, हामीलाई त्यस्तो समस्या आएको छैन। अब अहिले खास गरेर सब्जेक्ट वाइज कहीँ कुनै स्कुलहरूमा अब माभि स्कुलहरूमा चाहिँ यो सब्जेक्टको टिचरहरू कुनै विद्यालयहरूमा 2-3 हुने र कुनै विद्यालयमा नहुने छ, त्यसलाई हामीले अहिले चाहिँ सबै दरबन्दी अनुसारको चाहिँ सब्जेक्ट वाइज रूपमा चाहिँ मिलान गरिसक्यौँ। अब यदा कदा राजनीतिक खास गरेर राजनीतिक व्यक्तिहरू अनि यो शिक्षकहरूभित्र पनि जुन राजनीतिक संघ संगठनहरू के छन् यिनीहरूले चाहिँ केही कुराहरू ल्याउँछन् तर हामीले त्यसलाई चाहिँ एउटा न्यायिक रूपमा पारदर्शी रूपमा र विधिको रूपमा चाहिँ त्यसलाई कार्य सञ्चालन गरेपछि कसैले पनि त्यसमा अब्जेक्सन गर्न सक्दैन, भलै गुनासोहरू हुन सक्छन् ती गुनासोहरू हामी सुन्छौँ तर न्यायिक तरिकाबाट चाहिँ कानुन अन्तर्गत रहेर विधि अन्तर्गत रहेर ती कामहरू हाम्रा सम्पन्न चाहिँ चलिराखेका छन्। र अर्को दोस्रो कुरा हामीले के गर्यौँ त भन्दा हरेक विद्यालयहरूमा चाहिँ बढीभन्दा बढी राजनीति हुन्थ्यो, त्यहाँ एउटा व्यवस्थापन समिति गठन गर्दा सबै राजनीतिक दलहरू आउने अनि भागभन्दा लाउने, अभिभावकहरूको कुनै सुनवाई नै नहुने, चाहिँ राजनीतिक दलहरू आएर आफै भाग लाएर अनि चाहिँ व्यवस्थापन समिति गर्ने, त्यसपछि टिचरहरू पनि चाहिँ राजनीतिक आधारमा नातापाताको आधारमा राख्ने, जसले गर्दा चाहिँ एजुकेसनको जुन क्वालिटी छ त्यो खस्किएको हो। र अहिले हामीले के गर्यौँ त भन्दा यो गएको चाहिँ 1.5 वर्ष अगाडि नै हरेक विद्यालयमा चाहिँ यो जुन सरकारी विद्यालय र यो निजी विद्यालयहरू छन् यी सबैमा अनिवार्य रूपमा कानुनै बनाएर हामीले चाहिँ फल्ना दिन चाहिँ जस्तो मङ्सिरको 9 गते चाहिँ विद्यालय व्यवस्थापन समितिको गठन हुने भनेर चाहिँ हामीले चाहिँ सर्कुलर जारी गर्यौँ अनि नगरपालिकाबाट हरेक विद्यालयमा चाहिँ प्रतिनिधि पठायौँ र त्यहाँ चाहिँ राजनीतिक दल होइन पक्का चाहिँ विद्यार्थीको अभिभावक मात्रै चाहिँ समिति आउन मिल्ने बनायौँ र हाम्रै जहाँ जहाँ चाहिँ समिति आउन चाहिँ त्यहाँ नदिएको थियो त्यस्तो ठाउँमा चाहिँ नगरपालिकाले हस्तक्षेप गरेर प्योर अभिभावकहरू मात्रै ल्यायौँ र अहिले चाहिँ कुनै पनि विद्यालयमा राजनीति हुन छोड्यो र अहिले चाहिँ बकाइदा चाहिँ परीक्षा लिएर चाहिँ मापदण्ड अनुसारको परीक्षा लिएर मात्रै नयाँ शिक्षकहरू पनि नियुक्ति हुन्छन् र यसले गर्दाखेरि धेरै सुधार भएको छ र अब आउने 1.5 वर्षपछि एकै दिन सबै समितिहरूको चाहिँ म्याद सिद्धिन्छ फेरि हरेक, किनकि कहिले कुन स्कुल गर्दाखेरि एक ठाउँको मान्छे अर्को ठाउँमा डिस्टर्ब हुन्थ्यो त्यसै हुनाले प्रत्येक विद्यालयमा एकै दिन गरिदिएपछि आफ्ना अभिभावकहरू मात्रै जाने, नेताहरू चाहिँ सबै ठाउँ जान नपाउने भएको हुनाले यो चाहिँ धेरै सुधार भएको छ र आगामी दिनमा चाहिँ यसले अझ राम्रो अझ सकारात्मक रूपमा चाहिँ जान्छ भन्ने हामीलाई विश्वास।
एउटा नगरपालिकाभित्र नगर प्रमुखको प्रमुख भूमिका त हुने नै भयो, तर शिक्षाको गुणस्तर वृद्धि गर्नका निम्ति अन्य कुन कुन सरकारवाला निकायसँग त्यो समन्वय हुनु पर्दो रहेछ?
होइन, यो त के छ त भन्दा हामीले अलिकति चेतनाको रूपमा शिक्षा चाहिँ हाम्रो सबभन्दा पहिलो हो भन्ने कुरा चाहिँ बुझाउन सकियो भने सबैभन्दा पहिलो त अभिभावक जो विद्यार्थीको अभिभावक हुनुहुन्छ उहाँहरू सचेत हुन जरुरी छ। र अभिभावकहरू जसको हातमा आफ्ना विद्यार्थीहरूको चाहिँ आफ्ना छोराछोरीहरूको भविष्य छ, त्यस्तै शिक्षकहरू जसको जिम्मेवारी चाहिँ ती चाहिँ विद्यार्थी भोलिको भविष्य चाहिँ कोर्न छ, त्यस्तै लिडरहरू अनि हाम्रा चाहिँ जुन प्रशासनहरू नगरपालिकाहरू यी सबै कुराहरूको चाहिँ सामूहिक प्रतिबद्धता टिम स्पिरिट आदि यो चाहिँ किनकि हरेक कम्पोनेन्टहरू हरेक चाहिँ क्षेत्रहरू चाहिँ यसमा जिम्मेवार हुनुपर्छ र यसलाई चाहिँ एउटा टिम स्पिरिटको रूपमा नगरपालिकाले लिडिङ गरेर आफ्नो चाहिँ जोस जाँगर र यसलाई कार्यक्रमद्वारा एउटा संस्थागत विकासको रूपमा चाहिँ अगाडि बढाउनु पर्छ र यो मलाई लाग्छ यो स्थानीय तहहरूले शिक्षालाई चाहिँ आमूल परिवर्तन गर्न सक्ने र यो यो शिक्षा चाहिँ यो अन्तर्राष्ट्रिय गुणस्तरको बनाउन सक्ने त्यो अवस्थामा चाहिँ हामी पुग्न सक्छौँ, यो हाम्रो चाहिँ दृढ इच्छा शक्ति छ र मलाई लाग्छ यसमा धेरैभन्दा धेरै सुधारहरू गर्नुपर्ने अझै पनि आवश्यकता छ र आशा छ आगामी दिनमा चाहिँ यो पूर्ण रूपमा चाहिँ हामीले चाहिँ यसलाई सुधार गर्न सक्छौँ र संविधानले दिएको जुन अधिकार छ यसलाई सदुपयोग गरेर यो चाहिँ हाम्रै जुन बालबच्चाहरू हुन् भविष्यहरू हुन् यिनीहरूलाई चाहिँ हाम्रो चाहिँ गुणस्तरीय चाहिँ शिक्षामा चाहिँ परिवर्तन गर्न सक्छौँ र यसको लागि सबै टिमहरूको चाहिँ एउटा टिम स्पिरिटको रूपमा चाहिँ सबै तह र तबकाले चाहिँ सहयोग गर्नुहुन्छ र यो गर्नुपर्छ यो भावनाबाट हामी अगाडि बढ्छौँ र बढेका छौँ।
समय उपलब्ध गराइदिनु भयो समय र संवादका निम्ति रेडियो नेपाल कार्यक्रम शैक्षिक बहसको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद।
हस् सर, मेरो तर्फबाट पनि हार्दिक स्वागत गर्दै धेरै धेरै धन्यवाद व्यक्त गर्छु।
यतिन्जेलसम्म हामीसँग हुनुहुन्थ्यो स्याङ्जाको वालिङ नगरपालिकाका नगर प्रमुख दिलीप प्रताप खाँड। आजलाई कार्यक्रम शैक्षिक बस यतिन्जेलसम्म कार्यक्रमलाई सल्लाह र संयोजन गरिदिनु भएकोमा डाक्टर नवराज लम्सालाई हार्दिक धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो नेपाल, नमस्कार। शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाएर प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस।
सदगमाए।